श्रुति संवेग, श्रुति संवेग, श्रुति संवेग।
उज्यालो 90 नेटवर्क को कार्यक्रम श्रुति संवेगबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9 बजेको नेपाल खबरपछि प्रस्तुत हुने कार्यक्रम श्रुति संवेगमा हामी वरिष्ठ साहित्यकारहरूको उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति संवेगको आजको श्रृंखलामा हामी सर्वभक्तको उपन्यास तरूनी खेतीको तेस्रो श्रृंखला वाचन गर्दैछौं। तर तरूनी खेती वाचन गर्नु अघि लेखक सर्वभक्तको आग्रह, उहाँ आफ्नो पुस्तकको भूमिका मार्फत सापेक्ष शीर्षकमा सबैलाई आग्रह गर्नुहुन्छ, पुरूष प्रधान विश्व समाज व्यवस्थाको मूलभूत अहंकारलाई उद्घाटित गर्ने अहमवादी सोचको परिणामस्वरूप यस उपन्यासको जन्म भएको हो। इतिहासमा अधिनायकवादी पुरूष अहंकारको प्रभुत्व जम्छ भने त्यसको विरोध पनि हुन्छ। मेरा दृष्टिमा तुच्छ यथास्थितिवादी मानवीय अहंकार विरूद्धको सृजनात्मक संघर्ष शून्य हुन्छ। यस अर्थमा तरूनी खेती मेरो शून्यवादी संघर्षको विचारगाथा हो। सर्वभक्त भन्नुहुन्छ, सायद यस उपन्यासमा म विषयवस्तुले यथार्थवादी, शैलीले प्रयोगवादी र दृष्टिले परिवर्तनवादी छु। मेरो अहम कामना छ यसलाई पुरूषहरूले गलत नबुझुन्, नारीहरूले बुझ्न इन्कार नगरून्। यो थियो उपन्यासकारको अनुरोध। 142 पृष्ठ रहेको उपन्यास तरूनी खेती श्रृंखलाबद्ध रूपमा प्रस्तुत हुन्छ। तरूनी खेतीको तेस्रो श्रृंखला अब 37 पृष्ठबाट वाचन हुँदैछ।
परमानन्द खेत जोत्नुमा छ, परमानन्द बिउ छर्नुमा छ, परमानन्द बिउ उम्रने आशामा छ, बिउ उम्रने प्रतीक्षामा छ। यो महान सत्यलाई देखी देखी नदेखेर किन मानिसहरू फुस्रे जोगी भएर, चिबरे भिक्षु भएर परमानन्दको खोजी गर्छन्? सत्यहरूको सत्य नाङ्गो हुन्छ, सत्यलाई नाङ्गो देखी आँखा छोपी हिँड्नेहरू धोकेबाज हुन्। यी धोकेबाजहरूले नम्बर एक आफैलाई धोका दिन्छन्, नम्बर दुई समाजलाई धोका दिन्छन्, नम्बर तीन सृष्टिलाई धोका दिन्छन्। ईश्वरको सृष्टि चक्रलाई धोका दिनु भनेको ईश्वरलाई नै धोका दिनु होइन र? उसका अनुभूतिका ज्ञान कोषहरू सक्रिय हुन्छन्, उसलाई आभास हुन्छ मानिसहरू धोकेबाजहरूको विरोध नगरेर पूजा गर्दैछन्। यो धोकाबाट मानिसहरूले आफै मुक्ति खोज्न जान्नुपर्छ। ठगी, मूर्खता र कमजोरीका प्रत्येक दलदलबाट ईश्वरले कठालो समातेर उद्धार गरिदियोस्, यो आवश्यक छैन। ऊ असत्य परमानन्दवादीहरू र तिनका अज्ञानी पूजकहरूका प्रतिपक्षमा राम्रै उभिन्छ, तर धेरै बेर उभिरहने फुर्सद पाउँदैन। ऊ खेतमा व्यस्त मान्छे खेतमै फर्कन्छ। अब ऊ समयको आवश्यकता बमोजिम आफ्ना सबै अहंकार, इच्छा, आकांक्षा, महत्वाकांक्षा र अस्तित्वले एउटै मात्र काम, खेतमा बिउ उम्रने शुभ मुहूर्तको प्रतीक्षा गर्न थाल्छ। यो प्रतीक्षा लामो हुन्छ, तर यो लम्बाईमा ऊ एक सरसता र निरसताले उद्विग्न हुँदैन। ऊ प्रत्येक दिन प्रतीक्षामा मिठास र सनसनीका नयाँ नयाँ आवृत्तिहरू खोज्दै, फेला पार्दै र भोग्दै जान्छ। परमानन्दको दोस्रो आरम्भ लम्बिँदै जाँदा उसलाई आफ्नो भविष्यका सुनौला पानाहरू थपिँदै गएको अनुभूति पनि हुन्छ। ती सुनौला पानाहरू असुरक्षित भविष्यका हुँदैनन्, यसैले ऊ पढ्ने हतार गर्दैन। बिउ उम्राउने उत्ताउलो र निर्दयी प्रतीक्षामा ऊ खेतलाई उपेक्षा गर्दैन। सपनाहरू देख्दै विपनामा ऊ खेतको सक्तो हेरविचार गर्छ। ज्योतिषीले पनि राम्रो हेरविचार गर्नु भनेको थियो, ऊ सम्झन्छ। सक्तो हेरविचार गर्दा गर्दै ऊ राम्रो हेरविचार गर्न प्रयत्नशील हुन्छ। यो प्रयत्नमा ऊ केही केही भावुक पनि भइदिन्छ। आखिर यो मेरो खेत मेरा बोट बिरूवाकी जन्मदात्री भूमाता हुँदैछ भने मैले यसलाई भोग गर्न मात्र आफ्नो सम्झनु हुँदैन, भावावेगमा ऊ सम्झन्छ। यो सम्झाइमा उसलाई आफ्नो खेत झन बढी र झन्झन बढी आफ्नो लाग्दै जान्छ। मान्छेले आफ्नो वस्तुको भोग गर्न जान्नुपर्छ, आफ्नो वस्तुको कदर गर्न जान्नुपर्छ। जीवन यसैको सन्तुलन हो। अपेक्षा नगरिकनै पनि एउटा भाम सत्य समुद्घाटित हुन्छ, उप्राप्तिले चमत्कृत नै हुन्छ। यसैबीच बेसरी थाकेर पनि नथाकेको बाबु कम्तीमा पनि दिनको एकपल्ट झम्टा मार्न छोड्दैन। प्रत्येक दिन प्रत्येक पल्ट झम्टा भूत्य साबित हुन्छ। बाबुको यो दयनीय हनाईदेखि उसलाई भन्न मन लाग्छ, ढुक्क भई परत्र सपारी राखे हुन्छ बा, वंश रक्षाका लागि मेरा तर्फबाट गर्नुपर्ने कृत्य मैले गरिसकेको छु। म छोरो हुँ भने छोराको कृत्य पनि म जान्दछु, वंशको चिन्ता पनि म मान्दछु। किन परत्रका लागि लगानी गर्नुपर्ने अनमोल समय ओरत्रमै खेर फालिरहने? एक महीना, दुई महीना, तीन महीना, चार महीना, पांच महीना, छ महीना, सात महीना, आठ महीना, नौ महीना, प्रतीक्षा को समय पुग्छ। खेतमा कुनै बिउ उम्रदैन, खेतमा बिउ उम्रने संकेतसम्म पनि देखिँदैन। नभोगेर मात्र हेरविचार गरेर स्वतन्त्र विश्रान्तिमा छोडिएको खेत पहिले भन्दा चमकदार देखिन्छ, तर त्यसका मुलायम सतहहरूमा कुनै परिवर्तन देखिँदैन। प्रतीक्षाका आरम्भिक महिनाहरूमा खेतका सतहहरू नउठिदिँदा उस सशंकित भएकै थियो, तर ऊ आफ्नो भाग्य र पुरूषार्थमा सशंकित हुन चाहँदैन थियो। अहिले हात लागेको शून्य परिणामले ऊ उदास हुन्छ, तर निराश हुँदैन। सायद कुनै प्राविधिक गडबडी भएको हुन सक्छ जसलाई सच्याउनु आवश्यक छ। ऊ सोच्छ, यो अपराजित सोचाइको परिणति ऊ अर्को ऋतुकालको प्रतीक्षा गर्न थाल्छ। यसैबीच बाबुका तर्फबाट युद्ध विराम हुन्छ। ए छोरा, यहाँ आइज। किन? अब जे हुनुभयो, बाउ छोरा लडेर मात्र भएन। छोरो चुप लाग्छ। अब एउटा काम गर्नु पर्यो। के काम? अर्को खेत किन्नु पर्यो, हेर्न जाउँ। हुँदैन। किन नहुने? म आजै अर्को खेत हेर्न जान्छु। हुँदैन भनेपछि पनि किन नहुने? हुन्छ, अर्को खेत किन्नै पर्छ, अर्को उपाय छैन। खाली आत्तिरहने कस्तो खाइ नपाएको बुढो रहेछ, छोरो भन्छ। तेरीमा असती नामर्द। बस, युद्ध विरामले हावा खान्छ। ऊ फन्केर खेतमा पुग्छ। दोस्रोपल्ट रोपाईको ऋतुकाल प्रारम्भ गर्छ। ऊ अधैर्य हुन्छ। त्यसैले उसको यो रोपाई कर्ममा न अपेक्षित शान्ति हुन्छ, न आनन्द हुन्छ। जहिले पनि रोपाईको शुरूआत आक्रोशपूर्ण हतारमा हुन्छ र अन्त्य हतासामा हुन्छ। विश्रान्ति कालावधिभरि ऊ पूर्ण रूपले अवसादग्रस्त हुन्छ। यो रोपाईमा उसलाई एक चिम्टी सन्तोष पनि प्राप्त हुँदैन। ऊ साह्रै नै दिग्दार हुन्छ। साले बुढो अत्याएर सब चौपट पार्यो। ऊ बेसरी जङ्गिन्छ। अब रोपाई कर्म गर्न उसलाई झ्याउ लाग्न थाल्छ। यो झ्याउको सिलसिलालाई ऊ तुरन्त टुङ्गाइदिन्छ। यसपछि ऊ केही दिन विरक्ति र आफैलाई बिर्सिरहन्छ, तर सायद स्वस्मृतिमा पनि उसलाई स्वस्मृति हुन थाल्छ। ऊ बुझ्न सक्दैन यो उसको रोग हो कि आशा हो, तर पनि ऊ मन नपराइकन बिउ उम्रने समयको प्रतीक्षा भन्ने गर्न थाल्छ। झ्याउ नै झ्याउ लागे पनि रोपाई त भएकै छ। ऊ आफूमा फर्केपछि आफूलाई सम्झाई बस्छ। यही सम्झाइमा दिन बित्छ, रात बित्छ, महिनाहरू बित्छन्। खेतमा कुनै बिउ अंकुराउने, टुसाउने, पिपिराउने, कोपिलाउने लक्षण देखिँदैन। ऊ पर्खी बस्छ। समय पुग्छ, खेतमा केही उम्रदैन। थुक्क साले बाउ नै झुर मंगले भइदिएपछि जम्मै दोष बाबुमाथि थुपारेर सायद ऊ आफैबाट बच्न खोज्छ, तर ऊ आफूबाट बच्न सक्दैन। लुकाई र आत्मविस्मरणको यो सुतुर्मुर्गीय प्रयासमा तेस्रो दिन नाङ्गिएर चौथो दिनदेखि ऊ आत्मग्लानीको शिकार हुन थाल्छ। अब ऊ उदास मात्र होइन, पूरै निराश पनि हुन्छ। अहोरात्रको यो पीड़ा असहनीय भएपछि ऊ एकपल्ट निर्विकल्प भगवान सम्झन्छ, तर त्यसलाई विश्वास गर्न नसकेर सविकल्प भट्टीमा प्रवेश गर्न पुग्छ। भट्टीमा प्रवेश गर्न केही गाह्रो हुन्छ, मात्तिन केही गाह्रो हुँदैन। ऊ दुई तीन थरीका लोकल र अलोकल रक्सीका ककटेलमा परेर मजाले मात्छ। मात्दा ऊ राँगो, कुखुरो र भँगेराको मुलेको मासु र तारेका अस्थि पञ्जरहरूलाई हे हे दृष्टिले हेरिरहन्छ। रक्सी पिउँदा ऊ पेटको गणना गर्दैन, ऊ मात्तिन डराउँदैन। साले जिन्दगी केही अर्थ छैन साले, मिनिङलेस। एभ्री मिनिङ इज मिनिङलेस साले, एभ्री सेन्स इज सेन्सलेस साले। के भयो त्यस्तो? बटिवाल उत्सुक भई प्रश्न गर्छ। उसको उत्सुकता सधैँ मात्तिन डराउने मान्छे मात्तिन नडराएकामा हुन्छ। एभ्री म्यान इज म्यानलेस साले, एभ्री ओल्ड इज ओल्डलेस साले, एभ्री गड इज गडलेस साले। ऊ आफ्नो सुर नछोडिकन बोलिरहन्छ। के भएर यस्तो? टाढाबाट भट्टीवालको उत्सुकता झन्न झिकिन्छ। एभ्री बर्थ इज बर्थलेस साले, एभ्री डेथ इज डेथलेस साले, एभ्री फेथ इज फेथलेस साले। विराम बिना उसको साले मात्मै यसरी जारी रहन्छ। भुक्तभोगी भट्टीवाल बुझ्छ, अब यो मातको अपूर्व चट्टानमा टाउको ठोक्नु बेकार छ। प्रत्येक सम्भावनामा फुट्यो भने टाउको फुट्छ, चट्टान फुट्दैन। यो सत्य हृदयङ्गम गरी भट्टीवाल ऊ उठ्ने प्रतीक्षामा उड्न थाल्छ। ऊ माद्दा माद्दै होस हराएर घुर्न थाल्छ, आधा जिउ कुर्सीमा बसेर आधा जिउ टेबुलमा घोप्टिएर। मान्छे माने पुरूष आफ्नै कर्म अविश्वस्त सत्पुरूषको भविष्य विक्रेता ज्योतिषीले होइन, आफ्नै ज्ञान अविश्वस्त महापुरूषदी कविराज वैद्यले होइन, पक्का पक्की आधुनिक खेतीको डाक्टरले उसलाई उही पुरातन मार्काको सल्लाह दिन्छ। सम्पुष्ट बिउ, मुलायम खेत र सही ढंगको रोपाई, ज्योतिषीको सल्लाहसित डाक्टरको अपेक्षित सल्लाह मिलेकामा फुर्सद पाए ऊ छक्कै पर्न सक्थ्यो। तर बेफुर्सद उत्साहमा ऊ डाक्टरलाई आफूसित यी सबै भएको कुरा तर खेतमा बिरुवा नउम्रेको नमिठो सत्य बयान गरिदिन्छ। डाक्टर फेरि सल्लाह टक्र्याउँछ। यस्तो भ्रम सबैसित हुन्छ, तर यस्तो कुरा सत्य सबैसित हुँदैन। डाक्टर चिप्लो पाराले मुस्कुराउँछ, ऊ खस्रो पाराले वाल्ल पर्छ। कुरो बुझ्नु भएन, डाक्टर सोध्छ। शब्दहरू सबै बुझे नभनेर पनि सायद ऊ यसो भन्छ। उमेरको ऋतुकाल शुरू भएपछि सबैलाई खेत जोत्ने चाहना हुन्छ, राइट? ठिक। त्यो चाहना अनियन्त्रित हुन्छ, राइट? ठिक। नियन्त्रणका लागि घर परम्परा एन्ड समाज परम्पराको आविष्कार भएको हो, राइट? ठिक। सबैलाई आफ्नो बिउ असल छ भन्ने लाग्छ, राइट? ठिक। यो अहंकार हो, राइट? सायद। तर खेत जोत्दैमा खेतमा बिउ छर्दैमा बिरुवा उम्रनुपर्छ भन्ने प्राकृतिक नियम छैन, राइट? सायद। ईश्वरीय नियम भए नोबडी नोज, राइट? सायद। डाक्टर फेरि ताजा ज्ञानले मुस्कुराउँछ। परिणाम घातक हुन्छ। उसको अनुहारमा आशाको एउटै फिक्का घाम पनि हराइदिन्छ। लैंगिक पुरूषार्थ विरक्त भएर ऊ रुन ठिक्क पर्छ। म के गर्नु त? ऊ केही गर्न नसकेको पीड़ामा छातीभित्र अट्टेसमेटेस भई रुमलिएको हावा फाल्छ। ऊ पड्किने सम्भावनाबाट मुक्त हुन्छ, तर निराशा र पीड़ाबाट मुक्त हुन सक्दैन। आफ्नो डाक्टरी जीवनमा धेरैपल्ट निराशाका रोदनहरू र पीड़ाका क्रन्दरहरू सुनेर अनुभवी भइसकेको डाक्टर उसलाई आवश्यकताभन्दा बढ़ी निराश र पीड़ित हुने मौका दिँदैन। आफ्नो सुनिश्चित अर्थोपार्जनको सीमाभित्र मात्र रोगीहरूलाई निराश र पीड़ित हुने सहुलियत दिनुपर्छ भन्ने सुस्पष्ट र सफल व्यावसायिक धारणा भएको डाक्टर सामु ऊ कुनै नौलो रोगको नमूना हुँदैन। यसर्थ डाक्टर फेरि ताजा ज्ञानको मुस्कान छर्दै उसलाई खोजेको ढाडस दिन सफल हुन्छ। डन्ट वरी, एकपल्ट बिउ जाँचौ, सब कुरा ठिक हुन्छ। यसो भन्दा डाक्टर उसको काँध थपथपाउन बिर्सँदैन। बिउ जाँच्नै पर्दैन डाक्टर, उसलाई परम्परागत विश्वास वा लाज लाग्छ। त्यसो भए खेत जचाउनुहोस्, बिउ नजचाउनेले खेत जचाउनुपर्छ, डाक्टर वैकल्पिक सुझाव दिन्छ। खेत पनि जाँच्नु पर्दैन डाक्टर, उसलाई फेरि परम्परागत विश्वास वा लाज लाग्छ। सबै रोगी तपाईँ जस्ता हुने भए हामी डाक्टरहरूको काम पृथ्वीमा होइन स्वर्गमा हुन्थ्यो, के भन्छन् विथ अश्विनी कुमार्स? डाक्टरको मुस्कान अट्टहासको दोसाँतसम्म पुग्छ। त्यसो नभन्नुहोस् डाक्टर, मलाई तपाईँको सल्लाह चाहिन्छ। ऊ अतिशय व्यग्र हुन्छ। सल्लाह हान्यौ त डाक्टर, मानव बन्दुक ताक्छ, हान्नुहोस्। ऊ मानव गोली खान तयार पर्छ। सल्लाह नम्बर एक, पूजापाठ गर्नुहोस्, हुन्छ गर्छु। सल्लाह नम्बर दुई, दान धर्म गर्नुहोस्, हुन्छ गर्छु। सल्लाह नम्बर तीन, कुभक्षणहरूबाट बस्नुहोस्, हुन्छ बच्छु। सल्लाह नम्बर चार, खेतमा मलजल हाल्न र गोडमेल गर्न नबिर्सनुहोस्, हुन्छ बिर्सिन्न। सल्लाह नम्बर पाँच, एक मन चित्तले रोपाई गर्नुहोस्, हुन्छ गर्छु। ऊ एकमुष्ट सल्लाहको पारिश्रमिक चुक्ता गरेर घर फर्किन्छ। फेरि पनि ज्योतिषीको सल्लाह, डाक्टरको सल्लाह र आफ्नो अनुभूति ज्ञान तुल्य तुल्य भएकामा ऊ फुरुङ्गिन्छ। यही फुरुङ्गिएको मनस्थितिमा ऊ घरदेखि बाहिरका तीर्थस्थलहरूमा गई गच्छी अनुसारको पूजापाठ गर्छ, गच्छी अनुसारको दान धर्म गर्छ, रक्सी र चुरोटको नामै लिँदैन। सल्लाह नम्बर चार अनुसार ऊ खेतको जतन विशेष रूपले गर्न खोज्छ। गच्छी अनुसार ऊ खेतमा सबै प्रकारका प्राङ्गारिक र रासायनिक मलको प्रयोग गर्छ। के गरौं, मेरो भाग्य नै फुटेको रहेछ, नत्र दुनियाँलाई लाग्ने उपाय मलाई नलाग्ने थिएन। ऊ अहोरात्र तकिया आँसुले भिजाइरहन्छ। आफ्नै पुरूषार्थले नपत्याएको मान्छे बाँच्न ऊ अनिच्छुक हुन्छ, तर इच्छा गरेर ऊ मर्न पनि सक्दैन। यसैबीच एउटा आकस्मिक घटना घटित हुन्छ, अर्थात उसको बाबुको मृत्यु हुन्छ। ऊ यो शोक कर्ममा पनि उदासीन हुन्छ, तर परम्परा बमोजिमका असोच क्रियामा भने उदासीन हुँदैन। एक दिन बाबुको औपचारिक शोकको अवधि पूरा हुन्छ, ऊ आफ्नै शोक मनाइरहन्छ। एक दिन आफ्नै शोकको अवधि पनि पूरा हुन्छ, अब ऊ अवसादग्रस्त भई टोलाइरहन थाल्छ। एक दिन अवसादले पनि म्याद लाग्छ, ऊ बहुलाउँदैन, खालि पश्चातापूर्ण भई थुप्रै कुराहरू सोची बस्छ। सोच्दै जाँदा सोचाइका सत्यताहरूमा निराशाहरू हताशाहरू फेला पर्दै जान्छन्। यो पुरूषार्थ भएन, पुरूषोचित सोचाइ भएन, ऊ आफूभित्रको पुरूष चिच्चाहट सुन्न बाध्य हुन्छ। यो बाध्यता नै उसलाई आफ्नो प्रिय जीवन लाग्छ, यो बाध्यता नै उसलाई आफ्नो कुमार ऊर्जा लाग्छ। परिणाममा गाँडवादी सोचाइको निर्मम हत्या हुन्छ। निस्सन्देह संसार पुरूषार्थ भूमि हो, जहाँ पुरूषहरू पुरूषार्थ गर्न जन्मन्छन् र पुरूषार्थ गरेर मर्छन्। समय र परिस्थिति अनुसार पुरूषार्थको रूप बदलिन सक्छ, आत्मा बदलिन सक्दैन। पुरूषले आफ्नो आवश्यकता बमोजिम पुरूषार्थको रूप बदल्नुपर्छ। जहाँ एउटा खेतको मायाले, मोहले, पीडाले दुःखी भइरहनु पुरूषार्थ हुन सक्दैन, मर्दानगी हुन सक्दैन। ऊ सोच्छ र ठिक सोचेको अनुभूति गर्छ। समाज र अन्तर्मनले बारम्बार चिमोटेपछि अब उसको वितृष्णाग्रस्त आदिम मर्दानकी भाव राम्रै जागृत हुन्छ, अथवा ऊ भित्रको तृष्णाको एउटा नयाँ मूल फुट्छ। यो मूलले प्रवाहमान खोलाको स्वरूप धारण गर्न खास समय लिँदैन। ऊ इष्टमित्रहरूको व्यावसायिक सल्लाह र सहयोग लिई खेत बजारमा प्रवेश गर्छ। उसलाई शुरूमा केही संकोच लाग्छ, तर लाज मान्न छोडेपछि संकोच भाग्छ। आफ्नो घरेलु आवश्यकताका लागि खेत हेर्दै हिँड्नुमा के को लाज? ऊ निर्लज्ज हुन जम्मा यति नै सोध्छ। खेत बजारको कुनै सीमा हुँदैन, खेत बजारको कुनै सुनिश्चित समय पनि हुँदैन। ऊ आफ्नो दृष्टिक्षेपमा परेका एक एक खेतलाई हेर्दै जान्छ, प्रत्येक खेतको मूल्य बुझ्दै जान्छ, खेतका एक एक रूप, एक एक गुण र एक एक लक्षण परख गर्दै जान्छ। यसरी खेत बजारमा धुई धुइती घुम्दा ऊभित्र एउटा अति नै अनिवार्य, अपरिहार्य आदर्श वाक्य जन्मन्छ। बाबुले खेत किनिदिँदा हतारमा गल्ती गरे, म गर्दिन। यो महादर्शमा केही दिन, केही हप्तामा होइन, महिनौ बित्छन्। उसका सहयोगी इष्टमित्रहरू राम्रै थाक्छन्। जहाँ हेरे पनि, जति हेरे पनि खेत किन्दा भाग्यकै पर्छ, मन डुलाएर केही काम छैन, यस्तै कुरा गरिदिन्छन् थाकेका इष्टमित्रहरू। ऊ भने धुरन्धर व्यावसायिक क्रेता भई खेत बजार घुमिरहन्छ। उसलाई लाग्छ खेत बजारमा मुख्यतः तीन थरीका विक्रेताहरू छन्। नम्बर एक, चिप्ला आत्मविश्वासी दलाल विक्रेताहरू, जो क्रेताहरूलाई टाढैबाट लोभ्याएर खेत बिक्री गर्न खोज्छन्। नम्बर दुई, निमुखा गरीब र दिनदुखी विक्रेताहरू, जो हतपतमा उत्तरदायित्वको खेत बिकाएर मुक्तिको नाफा खोज्छन्। नम्बर तीन, सुसुप्त र अज्ञात विक्रेताहरू, जो खेत बजारमा कुनै हतार नगरिकन खेत बिक्रीको शेयर भाव बुझिरहन्छन्। कुरा निश्चित छ, ऊ तेस्रा नम्बरी विक्रेताहरूका पछि लाग्छ, जबकि पहिला र दोस्रा नम्बरी विक्रेताहरू उसका पछि लाग्छन्। यही क्रममा एक दिन उसलाई एक आकस्मिक अन्तर्बोध हुन्छ। खेत बजारमा खेत हुँदैनन्, खेतका नमूना मात्र हुन्छन्। वास्तविक र असल खेत पर्दा पछाडि हुन्छन्। यो महान अन्तर्बोध भएपछि अब ऊ पर्दा अगाडिको खेत बजार घुम्न छोड्छ। यसको ठिक महिना दिनपछि ऊ एउटा वास्तविक र असल खेत, कान्छी खेत किन्न सफल हुन्छ। श्रुति सम्वेग, श्रुति सम्वेग, श्रुति सम्वेग। सुस्वादिष्ट नवीन रूप सौन्दर्य स्निग्ध मांसल देहएष्टी आमन्त्रण पूर्ण सुकुमारी आकर्षण र समर्पण युक्त कान्छी खेतको महाभोगोत्सवमा उचुर्लुमा डुब्छ लम्पसार धर्ममा बाँझो खेत उपेक्षाको फुर्सद पाएर लम्पसार नै परिरहन्छ यो फुर्सदमा बाँझो खेतका अति अत्याचारी पुरूष भोगवृत्तिले तहस नहस प्राय आन्तरिक अवयव र बाह्य स्वरूपहरूले पक्का विश्रान्तिको मौका पाउँछन् यो मौकामा ती अवयवहरू आशातीत रूपमा स्वस्थ र प्राकृतिक रूपमा गतिशील स्फुरणशील हुन्छन् स्वरूपहरूमा पनि हराएका चमक देखा पर्न थाल्छन् तर महान दुर्भाग्य पुरूषको भाग्यमा गाँठो परेको खेत स्वतन्त्र भएर पनि स्वतन्त्र हुन सक्दैन केही दिनभित्रै बाँझो खेतका पुनस्थापित चमकहरू हराउन थाल्छन् बाँझो खेत फुङ्ग उडेको धुलौटी हरियाली विहीन रूखो र गेगरी देखिन थाल्छ दुनियाँले देख्दैन तर बाँझो खेतको हृदयस्थ ढुङ्गा माटामा नुनका अनगिन्ती मूल फुट्छन् यो नुनको मूल खेतमा फुटेर खेतमै जम्न थाल्छ धुलो र गेगरमा नुनै नुनको चरको लेप लाग्छ बाँझो खेत ताजा हिमोट झै ठण्डा देखिन्छ उसलाई बाँझो खेतका परिवर्तनहरू हेरिरहने न चाहना हुन्छ न फुर्सद नै हुन्छ ऊ मात्र कान्छी खेत भोगिरहन्छ कहिलेकाहीँ आक्कल झुक्कल बाँझो खेतलाई सम्झदा ऊ पूर्ववर्ती भोगका रूपहरू मात्र सम्झन्छ जुन उसको भाग्यले भोग्न पाएको थियो त्यो परम सुखको भोग परम दुःखमा परिणत भइसकेको छ त्यो भोग फलहीन थियो खेत उब्जा शक्तिविहीन थियो सोचाइले ऊ गम्भीर हुन्छ यही बेलातिर कान्छी खेत किन्न मदत गर्ने शुभचिन्तकहरू भन्न आउँछन् कान्छी खेत किनेको भोज त खाइयो अब बिरुवा उम्रने भोज खानु पर्यो बिरुवा उम्रेपछि खुवाउला ऊ ठोस र गम्भीर हुन्छ बिरुवा उम्रेपछि बिरुवा उम्रेको उपलक्ष्यमा भोज खाइन्छ बिरुवा नउम्रेसम्म चाँडै बिरुवा उम्रोस् भन्ने अग्रिम शुभकामनाको भोज खानु परेन ल खसी काटिहालौ शुभचिन्तकहरू भुइँचालोकै जोड गर्छन् ऊ ठगीमा नहुमिने अभिप्रायले फिट्ट हलिँदैन खसी राँगो हाँस कुखुरो जे काट्नु परे पनि त्यही बेला काटौंला ऊ ठोसको ठोस गम्भीरको गम्भीर हुन्छ त्यस्तो देउताको बोली त बोल्नु भएन नि खसी बिरुवा उम्रेपछि काटे पनि एउटा जंगी कुखुराको भाले त अहिले नै काट्नुपर्छ शुभचिन्तकहरू अर्को भुइँचालो ल्याउँछन् ऊ फिट्ट हलिँदैन शुभचिन्तक केही सिप नलागेपछि मनमा शुभचिन्ता नलिकन हिँडिदिन्छन् ऊ गम्भीरतापूर्वक मुसुक्क हाँस्छ एउटा नयाँ पाठ पढ्न सकेको अनुभूतिमा तर उसको यो जागरूक आनन्दानुभूति दीर्घजीवी हुन पाउँदैन अचिन्तनीय पारामा त्यो आनन्द बिथोलिन्छ छिमेकको दाई पर्नेले होइन दाई भनिने कसैले बिहान बिहानै आई प्रश्न गर्छ कान्छी खेत मात्र रोगी राख्छौ कि जेठी खेतलाई पनि तहमा राख्छौ प्रश्न सुनेपछि ऊ भरङ्ग हुन्छ के भयो र दाई ऊ आत्तिएर सोध्छ जेठी खेतमा आँखा लागे जस्तो छ हँ कसको हृदयको ढुकढुकीमा ऊ उच्चिटिन्छ कसको भनौँ अब आफै थाहा पाउनु मेरा त दुवै छिमेकी हुन् कसैको नजाती हुन चाहन्न दाई भनिने छिमेकी जाति भइराखेर जान्छ ऊ आरनमा तताइराखेको फलाम झैं रातो हुन्छ अपमान बोधले त्यस दिन उसका सम्पूर्ण दिनचर्याहरू निलम्बित हुन्छन् ऊ दिनभर भोकै पेट बाँझो खेतका छेउछाउ चक्कर मारिरहन्छ अत्यन्त गोप्य रीतिले दिनभर कुनै भयानक दुर्घटना हुने आशामा तर केही हुँदैन ऊ निराश र उद्योगिन हुन्छ यो जागरूक तर पूर्ण रूपले आनन्दहीन प्रतीक्षामा ऊ धेरैपल्ट आँखा पुस्छ आत्मग्लानीले तुरतुर्ती चुइएर अपराह्नपछि साँझ पर्दा नपर्दै त्यो प्रत्यक्षित दुर्घटना घटित भएरै छोड्छ नजिकै छिमेकको कुनै घर पछिल्लोतिरबाट भाइ भनिने एकजना छिमेकी चोर झैं निस्कन्छ र पक्का व्यावसायिक डाँका झैं बाँझो खेततिर बढ्छ ऊ लुकेर सास रोकेर आपतमा परेको बिरालो झैं फुलेर एकटक हेरिरहन्छ हेर्दा हेर्दै भाइ भनिने छिमेकीले बाँझो खेतमा हात हालेपछि उसको हंसले ठाउँ छोड्छ हंस ठाउँमा फर्केपछि ऊ बाघ झैं गर्जिहाल्छ लुकेका ठाउँबाट हाम फाल्दै तेरीमा असत्य गुण्डो कसैको खेत नदेखेर मेरो खेतमा हात हाल्छस् यो आकस्मिक हमलादेखि भाइ नभनिएर गुण्डो भनिएको छिमेकी वाल्लै पर्छ उसले यामानको ढुङ्गो टिपेपछि वालिएको छिमेकी भाग्न खोज्छ तर भाग्न नसकेपछि डरले कहालिएर उसको हात समात्न आइपुग्छ ए ए ढुङ्गो फाल साले ऊ ढुङ्गो फाल्दैन तर खोसा खोसमा परेर ढुङ्गो आफै फालिन्छ त्यसपछि त्यहाँ जे हुन्छ त्यो रामबिनाको बाली सुग्रीव युद्ध नै हुन्छ मेरो इज्जत लुट्न आएको होइनस् त, म तेरा आँखा फुटालिदिन्छु, हात खुट्टा भाँचिदिन्छु साले। ऊ हातले मात्र होइन मुखले पनि हान्छ, तर गुण्डु भनिएको छिमेकी पटक्कै मुख चलाउँदैन। यो मुक्केबाजीको युद्धले विकराल रूप लिँदा नलिँदै अन्य छिमेकीहरू भुमरी परेर त्यहाँ आइपुग्छन्। दाई भन्ने छिमेकी र अरू मिलेर बल्ल तल उनीहरूलाई छुट्याउँछन्। मेरो इज्जतमाथि खेलवाड गर्न खोज्नेको म ज्यान लिन्छु ज्यान, ऊ छिमेकीहरूका हाते खोरमा गर्जिन्छ। यी यहाँ लिन आइज ज्यान, पहिलोपल्ट गुण्डु भनिएको छिमेकी मुख छोड्छ, हातले कृषि औजारतिर संकेत गर्दै। यो संकेतले उसका सुसुप्त बलहरू सबै भिउजन्छन्। ऊ छिमेकीहरूबाट हाते खोरबाट फुत्किएर जाइलाग्छ। मार्छु म तलाई। ऊ जिउभरि हुरहुर्ती आगो लागेर पागलै हुन्छ। छिमेकीहरू अतिरिक्त परिश्रम गरेर मात्रै उसलाई फेरि खोरमा थुन्न सफल हुन्छन्। यस बेलासम्म एकमात्र उल्लेखनीय उपलब्धि स्वरूप दुईजनाको झगडामा पाँचजनाको नाथ्री फुट्छ बस। छ महिना, एक वर्ष, डेढ वर्ष, समयले लामा लामा फड्का मार्छ। ऊ घोर निराशा र असन्तोषको भुमरीमा आफूलाई हराउँदै जान्छ। भोजनमा पूर्ण अरुचि, त्यसमाथि अत्यधिक मद सेवनले गर्दा ऊ आधा जिउ दुब्लाउँछ। यदि कतै ऊ मोटाउँछ भने बहुलाउनबाट जोगिएको विद्रोही चेतनामै मोटाउँछ। यदि कतै ऊ बलशाली देखिन्छ भने सबैलाई गाली गर्ने कुरामै देखिन्छ। तर यो मोटाई पाएर, यो बल लाएर ऊ इच्छित खुसी प्राप्त गर्न सक्दैन। ऊ झन्झन दुःखी हुँदै जान्छ, ऊ झन्झन आहत हुँदै जान्छ। प्रतिक्रियामा झन्झन नामुद रक्षा बन्नुबाहेक भरपर्दो विकल्प ऊ प्राप्त गर्न सक्दैन। अब ऊ सुत्दा पनि रक्सीको बोतलसँग सुत्छ, उठ्दा पनि रक्सीको बोतलसँग उठ्छ, दिनभर खेल्दा पनि रक्सीको बोतलसँगै खेल्छ। बोतल उसको मित्र होइन, मित्रहरूको पनि मित्र हुन्छ। यस्तो नितान्त अप्रत्यक्षपूर्ण समयमा थाहा छैन कुन कर्मले कुन भाग्यले एकदिन उसको कान्छी खेतमा बिरुवा उम्रने लक्षण देखा पर्छ। ऊ पूर्ण रूपले बेखबर भइबस्छ। कसैले प्रतीक्षा गरे पनि नगरे पनि लक्षणमा वृद्धि हुँदै जान्छ। ऊ बेखबरको बेखबर भइरहन्छ र उसले ठ्याम्मै प्रतीक्षा नगरेको अर्को एक दिन कान्छी खेतमा राम्रै बिउ उठाउँछ। ऊ मित्रहरूको पनि मित्रलाई अंगालो मारेर खोर निराशा र दुःखका परिकल्पित सुख भोग गरिरहन्छ। घरमा आगो लाएर रमिता हेर्ने विचार छ कि क्या हो? दाई भनिने छिमेकी उसलाई अधिकारपूर्वक हपार्न आइपुग्छ। आगो लागिसक्यो दाई, ऊ जिब्रामा लड्दै पढ्दै बोल्छ। कसले लायो आगो? ईश्वरले भनौ कि भाग्यले भनौ, नचाहिने कुरो, चाहिने कुरो के त तिमी नै भन न दाई। आफैले आगो लाइरहेछौ, थाहा छैन कि क्या हो? के अरे, आफैले आगो लाइरहेछौ? मैले आगो लगाएँ, ठिक छ, मैले आगो लगाएँ भने लगाएँ लगाएँ, झोसेँ झोसेँ, त्यसमा आगो ताप्ने तिमी को हौ? ऊ साफ बम्किन्छ। म अरू कुरो जान्दिनँ, घर हिँड, तिम्रो कान्छी खेतमा बिरुवा उम्रेको छ। हँ के रे दाई, कान्छी खेतमा बिरुवा उम्रेको छ? ऊ अचम्भित हुन्छ। दाई भनिने छिमेकीले तानेपछि ऊ होसमा फर्कन्छ, तर अत्यधिक खुसीले गर्दा ऊ होसमा पनि होस हराउनु पुग्छ। उसका आँखाहरू अश्रुपूर्ण हुन्छन्, गला अवरुद्ध हुन्छ, खुट्टाहरू जाम पर्छन्। यस्तो स्थितिमा दाई भनिने छिमेकीले फेरि तानेर हिँडाएपछि ऊ राम्रै दगुर्न थाल्छ। यो असाधारण दगुराईको मार परेर मित्रहरूको मित्र बोतल कहाँ छोड्छ ऊ थाहा पाउँदैन। खुसीको यो यात्रामा ऊ ईश्वरलाई गाली गर्न बिर्सन्छ, भाग्यलाई गाली गर्न बिर्सन्छ, मरेको बाबु र छिमेकी गुण्डालाई पनि गाली गर्न बिर्सन्छ। अन्ततः गालीहरूको अन्त्येष्टिमा ऊ सम्झेर आफैलाई गाली गर्छ, थुक्क म, थुक्क म, थुक्क म। दस ठाउँमा लड्दै बीस ठाउँमा ढलमलिँदै घर पुगेपछि उसका सम्पूर्ण नसाहरूमा सञ्चेतना छाउँछ। उसका भीषण दुःखहरू, शोकहरू, निराशाहरू र अनास्थाहरूले गलित छरप्रष्ट हृदयमा एक यस्तो जीवनदायी रसायन उत्पन्न हुन्छ जसले गर्दा मस्तिष्क परिपथहरूमा मातका कुनै अनुज्ञाहरू कुद्न सक्दैनन्। एक महान कर्तव्यबोध, एक महान नेतृत्वबोध, एक महान उद्देश्यबोध, एक महान भविष्यबोध गरेर ऊ महान लम्पसार धर्माकांक्षी खेतलाई अनुरक्त दृष्टिले हेर्छ। यसरी हेर्दा उसलाई ती प्रहार गरिएका वज्रलातीहरूको महान पछुतो हुन्छ जुन ऊ चाहेर पनि फिर्ता लिन सक्दैन। यो भावोत्तेजनाले शरीरभित्र कतै निचोरिएपछि उसका आँखाका जोडी परेलाहरूलाई आँसु थाम्न गाह्रो पर्छ। तर पनि आँसु थामेरै ऊ कान्छी खेतका प्रदेशहरूमा आफ्नो चिर प्रतीक्षित र इच्छित भविष्यको अनुहार हेर्न प्रयत्नोत्सुक हुन्छ। खास कुनै दुर्घर्ष अन्वेष अभियान गर्न नपरिकनै उसका प्रतीक्षा प्रतीक्षाले थाकेका निस्तेज आँखाहरू कान्छी खेतमा टुस्स टुसाएको नवजात सानो बिरुवामाथि पर्छन्। ऊ लाखौं शब्दहरूले अवाक हुन्छ, ऊ लाखौं गतिहरूले स्तम्भित हुन्छ। यो अनपेक्षित असाधारण स्थितिमा उसका परिलीहरूले आँसु थाम्न इन्कार गरिदिन्छन्। ऊ आँसुले कमिजका जम्मै टाँकसम्म भिज्दै जान्छ। मेरो प्रतीक्षा, मेरो प्राप्ति, मेरो भविष्य। भाव विवल हुन्छ। अन्ततः कमिज फेरेपछि उसका परम सुख र खुशीले आह्लादित भाव आँखाबाट बग्न छोड्छन्। ऊ आत्मसन्तोषको दीर्घ निश्वास लिन्छ। कान्छी खेतमा टुस्स टुसाइरहेको आफ्नो अनन्त प्रतीक्षालाई, आफ्नो मूर्त स्वरूप स्वप्नलाई, आफ्नो कर्तव्य नियन्त्रित भविष्यलाई ऊ गढेर झन्झन गढेर हेरिरहन्छ र अर्धनिमिलित निमिलित सोचिरहन्छ। उसलाई आफ्नो सम्पूर्ण अस्तित्व फुरुङ्गिएर हावामा उडिरहे झैं अनौठो अनुभूति पनि हुन्छ। घण्टौंसम्म यसरी उडिरहँदा उसलाई जुन आनन्दानुभूति हुन्छ त्यसको सीमा सीमाहीन नै हुन्छ। धत यसरी हेर्न हुँदैन आँखा लाग्छ। उसलाई चिन्ता लागे जस्तो अर्को एक विचित्र अनुभूति पनि हुन्छ। ऊ आत्तिएर टुस्स टुसाइरहेको बिरुवाबाट आँखा हटाउँछ तर आँखाहरू अतृप्तिमा तृप्त हुन मान्दैनन्। पछि उसलाई लाग्छ जीवनमा सुख खप्न नसकेर दुःख सम्झन खोज्ने गत्तन पत्तको झ्याउरी तर कृत्रिम कर्तव्य निष्ठा मात्रै हो यो। खेतमा भाली टुसाएकी पोथी आँगनमा कसैले प्वाक्क सोधिदिन्छ। कसैले माने कोही कुटुम्बले ऊ अनपेक्षित भावले छक्कै पर्छ। मजाले छक्क परेपछि ऊ मजाले खित्का छोड्छ। अब छक्क पर्ने पालो प्रश्नकर्ता कुटुम्बको हुन्छ। सोध्न पनि हुँदैन कि क्या हो। कुटुम्बको छक्क पराई कौटुम्बिक झोकमा परिणत हुन्छ। मजाले हुन्छ ऊ खित्काहरू बीचको खाली ठाउँ भर्छ। के उदेकको मान्छे होला। हावा त फुस्केन, कुटुम्बको झोक्काई फेरि छक्क पराईमा परिणत हुन्छ। झण्डैले फुस्केको भाली टुसाएकी पोथी हेर्नै बिर्सेछु। ऊ खित्का छोडेरै खेततिर दगुर्छ। ढुकढुकी मनले कान्छी खेतमा टुसाइरहेको बिरुवालाई नजिक झन्झन नजिकबाट हेर्छ। हेर्दा हेर्दै ऊ झाप्प निप्छ। हेर्यो उसलाई आँगनमा आइरहेको देखि प्रतीक्षरात कुटुम्बले फेरि सोध्छ। हेरे राम्रै हारेर ऊ बोल्छ। के टुसाएको रहेछ त, कुटुम्ब अनुमान गरेर पुष्टि खोज्छ। पोथी ऊ हारेरै ठगिएरै लुटिएरै कुटुम्बको अनुमानमा पुष्टिको छाप लाइदिन्छ। कुटुम्ब हाँस्न नमिल्ने परिस्थिति बुझेर केही गम्भीर हुन्छ। पहिले खेतमा बिउ लागेन भने झल्लिँदै हिँड्यौ, अब बिउ लाग्यो भने झल्लिँदै नहिँड्नु। ऊ मुख आँको आँ गरिरहन्छ। पहिलो खेतमा पोथी बिरुवा उम्रेकै जाति हुन्छ। खेत उर्वर रहेछ भन्ने थाहा भइहाल्यो। अब अरू खेतमा भालीहरू उम्रदै गर्छन्। कति दुःख मन नगर, कुटुम्ब आफूलाई आवश्यक लागेको ढाडस दिन्छ। यो रोगको अचूक औषधि साबित हुन्छ। उसको निभेको अनुहारमा डेब्री बल्न शुरू गर्छ। दुःख मानेको छैन, मान्ने कुरै छैन। दुःखमा म खसी काट्दिन। ए कहिले काट्दैछौ, कुटुम्ब आत्तिन्छ खसीको खुसीले। पहिले बन्दोबस्त मिलाऊ, खसी किन्न जाँदा मलाई नबिर्सनु, जिम्बा तिम्रै भयो। ऊ फेरि कान्छी खेततिरै लाग्छ। फेरि टुस्स टुसाइरहेको बिरुवामाथि आँखा लाउँछ। पोथी बिरुवाको नवजात पवित्रता अवोधतादेखि ऊ आत्मविभुद्ध हुन्छ। उसका शरीरका नसा नसामा वात्सल्य प्रेमका भावहरू छाल उठ्दै बग्न थाल्छन्। यो उसका लागि पहिले भोग नगरिएको एक नवीन प्राप्ति भइदिन्छ। मेरो भाग्यको खाता खोल्न आइस, म धन्य भएँ। ऊ अत्यन्त भाव विभोर भई बर्बराउँछ र दिन दिनभरि चक्करमाथि चक्कर लाउँदै आँखामा राखे पनि नबिझाउने पोथी बिरुवालाई हेरिरहन्छ। यी अमृतमय घडीमा ऊ भोग बिर्सन्छ, ऊ प्यास बिर्सन्छ, ऊ बाहिरी दुनियाँका सबै सबै कुरा बिर्सिदिन्छ। सत्य कुरा भन्दा ऊ आफैलाई बिर्सिदिन्छ। पछि जब उसलाई भोग प्यास दुनियाँ र आफैको सम्झना हुन्छ, उसका आँखाहरू नवजात पोथी बिरुवाबाट छरिएर त्यसकी जननी कान्छी खेतमा घुम्न थाल्छन्। यसरी आँखा घुमाउँदा उसका सोचाइ पनि केन्द्रीभूत हुँदै घुम्छन्। अब म सधैँ आफ्नो गच्छी अनुसार कति पनि कन्जुसी नगरिकन कान्छी खेतमा पौष्टिक मलजल हाल्छु। पहिले जे भयो भयो, अज्ञानतावश जति लापरवाही गरियो गरियो, अब गर्ने छैन। अब म यो कुरा कहिल्यै बिर्सने छैन। खेतमा मनज्ञ मलजल हालियो भने बिरुवाले मनज्ञ मलजल पाउँछ। खेतको राम्रो रेखदेख गरियो भने बिरुवाको राम्रो रेखदेख हुन्छ। उति सोचाइहरूलाई सोचाइमा सीमित नराखेर कान्छी खेतमा मलजल हाल्ने, त्यसको रेखदेख स्याहार सम्भार गर्ने काममा दत्तचित्त हुन्छ। ऊभित्र एक महान प्रायश्चितको भाव पनि उदित हुन्छ। त्यस्ताका मेरो शरीरमा राक्षसी पसेको रहेछ। कसो बिउ लागेको ठाउँमा लात्ती मारिनछु, त्यहाँ लात्ती परेको भए वित्यास पर्ने रहेछ, ऊ सोच्छ। अक्सर सोच्दिन भन्दा पनि बिउ लागेका ठाउँमा लात्ती प्रहार भएको खेतको गर्व तुइएको दृश्य उसको मन मस्तिष्कमा फन्का मार्न आइदिन्छ। यस्ता बेला ऊ मुखबाट भएभरको जिब्रो बाहिर निकालेर टोकिरहन्छ। यस्तो भावुक कल्पनाले उसको सम्पूर्ण अस्तित्वलाई सिरिङ्ग्याउने झट्का दिइरहन्छ। यो विद्युत झट्का अतीव चिसो र पीडादायक हुन्छ। उस शरीरमा मात्र होइन आत्मामा पनि कामी रहन्छ लगलग्दी। केही दिनपछि कहिले पनि बिर्सन नसकिने एक गहन छाप छोडेर यो कल्पना जनित भएको रोग आफै निको हुन्छ। यतिकैमा वर्ष दिन व्यतीत हुन्छ। हावा पानी घाम मलखाद माया सुरक्षा सबै सबै अत्यावश्यक कुरा प्रदान गरिएपछि नवजात पेर्ना अब वर्ष दिनको रहर लाग्दो सुकुमार बिरुवामा परिणत हुन्छ। यसबीच कुनै दैवी आक्रमण र रोग व्याधिको आकस्मिक प्रहार हुँदैन। सायद यसैले गर्दा उसलाई भयभीत हृदयले भाकल गरिराख्ने आवश्यकता पर्दैन। कहिलेकाहीँ कान्छी खेतमा अलिअलि छारो उड्ने गरी हावा चल्छ, आक्कल झुक्कल सिमसिमे पानी पर्छ, तर असिना नपरेको हुनाले उसलाई खासै चिन्ता लाग्दैन। उहीमाथि समयका अन्तरालमा राम्रै सप्रिएको अग्लिएको फैलिएको सुकुमार बिरुवाले यस्ता हावापानीका सामान्य र नियमित मौसम सहन गर्न जानिसकेको हुन्छ। आफ्नो बिरुवाले आर्जन गरेको यो प्राकृतिक अनुकूलताको प्रयोगात्मक ज्ञानदेखि ऊ धेरै नै आश्वस्त हुन्छ। यही आश्वस्ततामा यही निश्चिन्ततामा अर्को वर्षले बामे पाइलो सार्दै जान्छ। पाइलाहरू सर्दै जान्छन् र जब समयका यी बामे सराईहरू तेज स्फूर्तियुक्त दौड़मा परिणत हुन्छन् तब कान्छी खेतको स्थूल मध्य उदर प्रदेशमा केही निश्चित र मौन हलचल देखा पर्न थाल्छ। ऊ त्यस आकस्मिक हलचलको अर्थ बुझ्न सचेत भइबस्छ। यसलाई अनुभूति हुन्छ उसको यो सचेतता इन्द्रियहरूका जालखानाभित्र कैद परेको छैन। ऊ अतीन्द्रिय रूपले पनि सचेत छ। जब कान्छी खेतको स्थूल मध्य उदर प्रदेश बुझिने हदसम्म माथि उठ्छ उसको अतीन्द्रिय सचेतनाको सन्देह वा पूर्वानुमान ऐन्द्रिक स्तरमा सत्य साबित हुन्छ। ऊ बुझ्छ कान्छी खेतमा अर्को बिउ लागेछ। यस सुखद कुराले उत्ताउलिने हदसम्म खुशी हुन्छ। आफ्नै पाराले हुर्रिए भन्दै आफैलाई बधाई दिँदै पछि ऊ कति कतिसम्म खुशी हुने हो र कति हदसम्म खुशी देखा पर्ने भन्ने सभ्यताको समस्याले पीड़ित हुन्छ। यही कारण तुरन्त र गलत निर्णयहरूबाट बच्न ऊ कान्छी खेतमा बिउ लागेको सत्यको झनक कतै नपरोस् भनी सावधान हुन्छ। ऊ निकटतम कुटुम्बहरू र मित्रहरूलाई समेत खेतमा बिउ लागेको सुइँको दिँदैन। यसरी जीवनमा गोप्यता निर्वाह गर्दा उसलाई बेग्लै आनन्द प्राप्त हुन्छ। तर उसको सौभाग्य हो वा दुर्भाग्य, सावधानी र गोप्यताले कुनै काम गर्दैन। कता कताबाट निकटतम मित्रहरू र कुटुम्बहरूले सत्य सुँघेरै छोड्छन्। ती हुल बाँधेर आउँछन्, ख्याप ख्याप पार्न खोज्छन्। बिरालाले गु लुकाए झैं लुकाइस् नि, के कुरा ऊ नबुझ्ने प्रयास गर्छ। खेतमा बिउ लागेको कुरा उल्लुहरूले चाल पाइहालेछन्। ऊ लाज पचाउन निच्च गरी दाँत देखाइदिन्छ। उल्लु होइन बाँसो भन, बाँसो होइन स्याल भन, स्याल होइन काग भन, काग होइन फ्याउरो भन, देखा छस् सोध्छ ऊ, सत्य भनौ भन, अँ देखा छैन, ठूलो हाँसो हुन्छ। ऊ आफ्नो हाँसोको आयतन घटाउन मुख पुछ्छ चिउँडोसम्मै। जीवन भनेको यही हो, नदेखेको कुरालाई देखे झैं मान्नु, नबुझेको कुरालाई बुझे झैं मान्नु, नभोगेको कुरालाई भोगे झैं मान्नु, नफेरेको सासलाई फेरे झैं मान्नु, नबाँचेको जीवनलाई बाँचे झैं मान्नु। आँसु चुहिने अट्टहास हुन्छ। ऊ फेरि आफ्नो अट्टहासको आयतन घटाउन मुख पुछ्छ चिउँडोसम्मै। लवन कहिले खुवाउँछस्, के ऊ फेरि नबुझ्ने प्रयास गर्छ। भोज खेतमा अर्को बिउ लागेको भोज, हेरौँ पहिले के उम्रन्छ खेतमा। भाले उम्रे भोज, पोथी उम्रे केको भोज, तेरो सुर नखुवाउने पोथी बिरुवा हुर्काई बेचबिखन गर्दा एक पैसाको फाइदा हुन्न भने थाहा छँदैछ। घाटामा सधैँ भोज खुवाउन सकिन्न। पोथी बिरुवा उम्रिहाले यसपालि भाले नै उम्रन्छ। हेरौँ अब बाजी थाप्ने, ऊ बाजी थाप्दैन, तर बाजी हारेको विश्वासमा मनमनै एउटा महान भोजको तयारीमा जुट्छ। यो तयारीबाट फुर्सद पाउँदा ऊ भाले बिरुवाको सुकुमार बिम्ब देख्न थाल्छ। ऊ त्यो प्रिय बिम्बलाई कल्पनामा देख्छ, सपनामा देख्छ र विपनाभरि त्यसलाई पर्खी बस्छ। दिन प्रदिन कान्छी खेतको स्थूल मध्य उदर प्रदेश फैलँदै जान्छ, फुल्दै जान्छ, उसको प्रतीक्षा सकिँदै जान्छ। यो सकिँदै गएको प्रतीक्षा सँगसँगै भाले बिरुवाको सुकुमार बिम्ब उसको मानसपटमा मूर्तिँदै जान्छ। बिम्ब सर्वाङ्ग मूर्तिँदै, उसको मानसपट भित्रका समस्त तन्तुहरू आतुरीका विद्युत धारा बगेर तातिन्छन्। ऊ झन बढी अधीर भई बिम्ब पछि दगुर्न थाल्छ। त्यो बिम्ब सर्वाङ्ग फेला पर्दा नपर्दै कान्छी खेतमा अर्को बिरुवा उम्रिदिन्छ, भाले होइन पोथी।
आखा मा आँसु लिएर चिनो म भेट्न आउँछु प्रेमको हीरा छुटेको ताला मली आउँछु
सरभक्तको उपन्यास तरुणी खेतीको तेस्रो श्रृंखला आज 73 पृष्ठमा आएर रोकिएको छ समयाभावका कारणले हामी श्रृंखलाबद्ध प्रसारण गर्दा उपन्यासको मर्म नहट्ने गरी केही अनुच्छेद वा अंशहरू आजको श्रृंखलामा हटाएका छौं अर्को शुक्रबारको श्रुति सम्वेगमा उपन्यास तरुणी खेतीको चौथो श्रृंखला वाचन हुनेछ आजका लागि हामीले विदा लिने बेला भएको छ उज्यालो 90 नेटवर्कमा प्रसारण भइरहेको तरुणी खेती उपन्यास श्रृंखला तपाईँलाई कस्तो लाग्दैछ प्रतिक्रिया दिन नबिर्सनुहोला हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग पोस्टबक्स नम्बर 6469 काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shruti@unn.com.np आउने मंगलबार हामी तपाईँलाई राजबाबु श्रेष्ठको कथा संग्रह मारिनो सेलोको जूनबाट दुईटा कथाहरू लिएर भेट्न आउनेछौं त्यस बेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा चाहन्छौ शुभरात्री